وسلام على عباده الذين اصطفى. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين. وقال تعالى: إن أولياؤه إلا المتقون. وقال رسول الله صلى الله تعالى عليه وسلم: يا أبا هريرة اتق المحارم تكن أعبد الناس. وقال رسول الله صلى الله تعالى عليه وسلم: لكل شيء معدن، ومعدن التقوى قلوب العارفين. میرے شیخ، میرے پیر و مرشد شیخ العرب والعجم حضرت اقدس حضرت مولانا شاہ حکیم محمد اختر صاحب نام برکاتہم العالیہ فرمائے کہ دیکھو، اللہ تعالی نے ایمان والوں سے فرمایا، کیونکہ میرے دوستو ایمان وہ چیز ہے کہ جیسے ہی بندہ ایمان لاتا ہے، ایمان لاتا ہی اللہ تعالیٰ کی محبت ساری کائنات اور سارے عالم سے بڑھ کر ہو جاتی ہے. اور جناب رسول اللہ صلی اللہ علیہ وسلم کی محبت ساری کائنات اور سارے عالم سے بڑھ کر ہو جاتی ہے. اب ایمان والوں کو میرے مرشد نے فرمایا کہ چونکہ اللہ تعالیٰ نے ہم کو غلام بنا کر بھیجا، ہم غلام ہیں، لیکن اللہ تعالیٰ یہ نے غلام بنا کر تو بھیجا، لیکن دنیا میں اللہ تعالیٰ نے اپنی دوستی اور ولایت کی فیلڈ بنائی ہے. نہیں، یہ وہ فیکٹری ہے کہ جہاں پر ہم اللہ تعالیٰ کے ولی اور اس کے دوست بن سکتے ہیں، اور در حقیقت بھیجا بھی اسی لیے، یہی مقصد بھی ہے. اگر مقصد کاروبار، فیکٹری، کارخانہ، دکان، مکان، گاڑی، بنگلہ، موبائل، ایئر کنڈیشن اور روپیہ پیسہ ہوتا تو میرے مرشد نے عجیب فرمایا، فرمایا اگر یہ مقاصد میں سے ہوتا تو ہر مرنے والا اپنے ساتھ یہ چیزیں لے کر بھی جاتا. پورے عالم میں ایک مثال نہیں ملتی، نہ موجودہ زمانے میں نہ گزشتہ زمانے میں، کہ کوئی آدمی مرنے کے بعد اپنا مال اپنے ساتھ لے کر گیا. ایک مثال لیں گے، سکندر، ایک عالم پر اس نے حکومت کی، مرنے کے اس نے اپنے مرنے سے پہلے وصیت کی کہ مرنے کے بعد میرے دونوں ہاتھ کفن سے نکال کر میرا وصیت نامہ پڑھا جائے. اب اس کا مرنے کے بعد اس کے دونوں ہاتھ کفن سے نکالے اور وصیت پڑھ کر سنائی جا رہی ہے کہ میں سکندر اعظم کہلاتا ہوں اور میں نے دنیا کو فتح کیا، ایک عالم پر حکومت کی، لیکن مرنے کے بعد جب میں جا رہا ہوں تو میرے دونوں ہاتھ خالی ہیں، کچھ بھی نہیں ہے. میرے پیارے شیخ اور مرشد کا شعر ہے، فرماتے ہیں: آہ جب دنیا سے کوئی آخرت کو جائے ہے، بس اکیلا جائے ہے اور سب دھرا رہ جائے ہے. یعنی جب جو آدمی اس دنیا سے گیا اکیلا گیا، اپنا مال کوئی نہیں لے کر گیا، بادشاہ وقت ہو، اربوں کھربوں، سوئٹزرلینڈ کے اندر بینک اکاؤنٹس ہو، برطانیہ کے اندر محل ہو، باغات ہو، نہریں ہو، کچھ بھی مال کی جو صورت ہو میرے دوستوں، سب یہی رہ جائے گی. اس لیے میرے مرشد نے فرمایا کہ یہ مقاصد زندگی سے نہیں ہے. وسائل زندگی تو ہیں، ضروریات زندگی ہیں، اس سے انکار نہیں ہے کہ اس کو چھوڑ دے کہ نہیں جی اچھا یہ بات مقصد نہیں ہے تو چھوڑ دو. نہیں، ضروریات زندگی اور وسائل زندگی ہونے کے باوجود یہ مقاصد زندگی میں سے نہیں ہے. ایک عالم نے اس کو بڑے عجیب انداز سے سمجھایا کہ ہر گھر جو بنتا ہے لازماً اس میں بیت الخلا بنتا ہے، الخلاء مقصود ہے، مقصد ہرگز نہیں ہے، لیکن ایسی ضرورت ہے کہ اس کے بغیر گھر بھی نہیں ہو سکتا. کیوں جناب؟ حالانکہ مقصد نہیں ہے، مقصد تو گھر ہے لیکن، اور بیت الخلاء مقصد نہیں ہے، لیکن کتنی عجیب بات ہے کہ اس ضرورت کے بغیر گھر مکمل نہیں کہلائے گا. اب مثال کتنی واضح کر دی، اللہ اکبر. لہذا یہ مال، یہ کباب، یہ لباس، یہ کپڑا، بینک بیلنس، گاڑی، یہ وسائل تو ہیں، ضروریات زندگی کے لیے تو ہیں، لیکن پیارے دوستو بس وہی پیارے شیخ کی بات کہ مقاصد زندگی میں سے نہیں ہے. ان کو اپنی ضرورت کے لیے استعمال کریں، ضرورت کے لیے، اس کے بعد اس سے دل نہ لگائیں. یعنی حلال نعمتیں بھی ہے، انسان اپنا مکان بناتا ہے اپنی حلال کمائی سے، بیوی ہے، بچے ہیں، لیکن مرنے کے بعد کوئی ساتھ نہیں جاتا. اس لیے فرمایا میرے پیارے شیخ اور مرشد نے کہ دیکھو، اللہ تعالیٰ نے اس دنیا میں غلام بنا کر بھیجا، اور اس دنیا میں اللہ تعالیٰ نے اپنی دوستی اور ولایت کی فیلڈ رکھی، اسباب رکھے ولایت اور دوستی کے. اس پر فرمایا کہ میرے مرشد حضرت معاشاد صاحب پھولپوری رحمتہ اللہ علیہ فرمایا کرتے تھے کہ عالم ارواح میں اسباب ولایت نہ تھے، کہ جن اسباب سے ولی اللہ بننا تھا، اللہ کا دوست بننا تھا، وہ اسباب نہ تھے. اس لیے اللہ تعالیٰ نے وہاں ولی نہیں بنائے، کیونکہ اللہ یہاں بھی ولی انہوں نے ہی بنانا ہے، لیکن اللہ تعالیٰ نے اسباب ولایت ادھر رکھے. اسباب ولایت کو، اسباب ولایت کے ذریعے سے اعمال ولایت کو سر انجام دے کر ولی اللہ بن جائیں. اسباب ولایت سے اعمال ولایت انجام دے کر ولی اللہ بن جائے، اللہ کے دوست بن جائے. وہ کیا؟ اے ایمان والو، تم عاشق ہو، کیونکہ ایمان لاتے ہی محبت ہوتی ہے، لیکن تمہاری عشق ابھی غلامی کا عشق ہے. ہم یہ چاہتے ہیں تم ہمارے دوست بن جاؤ. تم اپنے غلامی کے عشق کو دوستی کے عشق سے تبدیل کرو. کیسے؟ اتقوا اللہ، متقی بن جاؤ، اللہ سے ڈرو، تقوی اختیار کرو. اور میرے مرشد نے فرمایا کہ اللہ تعالی نے جو فرمایا اتقوا اللہ، تقوی اختیار کرو، ایک جگہ اللہ تعالی نے فرمایا جو آیت میں نے پڑھی، ان اولیاءہ الا المتقون، ہمارا کوئی ولی نہیں ہے لیکن وہ جو تقوی سے رہتا ہے. تہجد پڑھنے والا، ذکر اشراق اوابین کر پڑھنے والا، حج و عمرے کرنے والا، مال خرچ کرنے والا، وہ ولی اللہ نہیں ہے. بلکہ ولی اللہ کون ہے؟ جو تقوی سے رہتا ہے. تقوی کس چیز کا نام ہے؟ تقوی نام ہے کف النفس عن الہوا، یعنی اپنے نفس کو گناہ کرنے کا تقاضا ہو. یہ عورت کتنی پیاری ہے، یہ لڑکی کتنی پیاری ہے، اور یہ فلم کتنی مزیدار ہے. چلو ہم پاکستان انڈیا کا کرکٹ میچ دیکھیں گے تو ان کی فلمی اداکارے بھی دیکھ لیں گے، اپنی آنکھوں سے اس لیے دیکھیں گے تاکہ پتہ تو چلے پاکستان ہارا کیسے. اس لیے ہم خود دیکھیں گے ابتدا تا انتہا. اور اتنی ضروری عبادت ہے کہ اس عبادت ضروریہ کی وجہ سے اگر جماعت کی نماز چلی جائے تو کیا حرج ہے. تو کپتان کے فیصلے نے بر وقت بچا لیا، کپتان کے فیصلے نے بر وقت بچا لیا کہ پاکستانی ٹیم ہار گئی، مسلمانوں پر احسان ہوا. آخر ہارنے وہ جو نا لومڑی ہوتی ہے نا، وہ لومڑی کو ایک جگہ انگور نظر آئے، اب اس نے انگور کی طرف چھلانگ ماری، تھوڑا اونچے پیچھے جا کر پھر چھلانگ ماری اور اونچے، کئی دفعہ کوشش کی کہ انگور کو پکڑ لوں، جب نہیں ہاتھ میں آئے تو اس نے کہا چھوڑو، رہنے دو، انگور کھٹے ہیں. اب قوم اپنے دل کو تسلی دے رہی ہے دو طریقے سے. ایک تو تسلی یہ تھی کہ بہت اچھا ہوا پاکستانی ٹیم ہار گئی، بہت اچھا ہوا، ضروری تھا، ورنہ وہاں مسلمانوں کی جانوں کو خطرہ تھا. بہت ضروری تھا. ایک تو تسلی دل کی ہے اور دوسری تسلی ہے اللہ کرے سری لنکا جیت جائے, ایک دوسری تسلی ہے. لیکن کمبخت بنیا لے گیا دادا. ایک صاحب ان کو کسی نے بتایا پاکستان وہ انڈیا جیت گیا, کہتا ہے انا للہ و انا الیہ راجعون. اب بتائیے میرے پیارے دوستو, تقوی نام ہے گناہ کا تقاضا ہو, گناہ کرنے کو دل چاہے. تقاضا ہونا ضروری ہے, بس اس تقاضے پر عمل نہ کریں. کف النفس عن الہوا, نفس کو روکنا بری خواہش سے. لہذا پتہ ہی چلا بری خواہش پیدا ہو, بری خواہش کا پیدا ہونا یہ بری چیز نہیں ہے, بلکہ میرے پیارے مرشد نے عجیب سمجھایا, فرمایا کہ دیکھو جس آدمی کو زیادہ بری خواہش ہوگی وہ زیادہ گناہ سے بچے گا. جو زیادہ گناہ سے بچے گا تو گناہ سے بچنے کا جو نور ہے اس کے پاس کتنا زیادہ ہوگا. بھائی دیکھیں نا, ایک آدمی کو گناہ سے بچنے میں 10 ڈگری مجاہدہ ہے اور ایک آدمی کو گناہ سے بچنے میں 50 ڈگری مجاہدہ ہے. اس کا مجاہدے کی ڈگری بڑھ گئی نا, تو جب ڈگری بڑھ گئی اجر بھی بڑھ گیا. حکیم الامت تھانوی رحمت اللہ علیہ کو ایک شخص نے لکھا, ایک عالم نے حدیث شریف پڑھانے والے, انہوں نے کہا حضرت مجھ پر زکات فرض ہے اور میں زکات ادا کرتا ہوں. بیٹا وہ والا پنکھا چلا دو نا, وہ والا پنکھا آگے وہاں بیٹھے ہیں چلا دو, ضرورت کی چیز ہے. عالم نے محدث عالم انہوں نے لکھا کہ حضرت مجھ پر زکات فرض ہے, جب میں زکات دیتا ہوں میرے دل کو تکلیف ہوتی ہے, لیکن زکات اللہ کا حکم ہے, میں اپنے دل کو مار کر اللہ کے حکم کو بجا لاتا ہوں, لیکن دل میرے اختیار میں نہیں ہے حضرت, لیکن عقل سے میں سمجھتا ہوں کہ یہ اللہ تعالی کا حکم ہے, میں اس حکم کو پورا کرتا ہوں. حکیم الامت نے جواب لکھا, آپ کو ڈبل اجر ملے گا. ایک تو اللہ تعالی کے حکم کو بجا لانے کا اور دوسرا اپنے دل کے خلاف کرنے کا. سبحان اللہ. لہذا اگر ایک حسین کو دیکھنے کو جی چاہتا ہے, تقاضا ہوتا ہے, تو یہ بری چیز نہیں ہے, لیکن ایسی جگہوں پہ جائے بازار میں کہ چلو جی مولوی صاحب نے کہا تقاضا بری چیز نہیں ہے, اب وہاں جائے اور تقاضا خود پیدا کر رہا ہے. مولوی صاحب نے کہا ہے کہ جی تقاضا بری چیز نہیں ہے, تو یہ حماقت, اس کو کہیں گے حماقت. دیکھو بھائی پھسلن ہوتا ہے تو ہاتھی بھی پھسل جاتا ہے کہ نہیں, جب فرش پر پانی ہوتا ہے. اب تقوی کس کا نام ہے؟ میرے مرشد نے جو سمجھایا, فرمایا تقوی نام ہے سنگ مرمر کا فرش ہے, اس پر پانی ہے. اب اس پانی پر جب چلے گا کیسے؟ پھونک پھونک کر, ایک ایک قدم کو ٹھہرا ٹھہرا کر, کیوں؟ پھسل نہ جاؤں. بس اسی کا نام تقوی ہے. کیا پیاری مثال سے سمجھا دیا, کیا حضرت کی بات یاد آ گئی. بتائیے ذرا کیسا عجیب مثال کہ فرش ہے, چکنا فرش ہے, اور پھر چکنے فرش پر پانی بھی پڑا ہوا ہے, گرا ہوا ہے وہ پانی. اب وہ فرش پر کیسے چلے گا؟ ایک ایک قدم کو آرام آرام سے سنبھال سنبھال کر کہ پھسل نہ جاؤں. بس میرے پیارے دوستو, گناہ کا تقاضا ہے, گناہوں کی اریانی اور گناہوں کی آگ ہر طرف پھیلی ہوئی ہے, ایک ایک قدم پھونک پھونک کر رکھنا کہ نہ کوئی راہ پا جائے نہ کوئی غیر آ جائے, نہ کوئی راہ پا جائے نہ کوئی غیر آ جائے. حریم دل کا احمد اپنے ہر دم پاسباں رہنا, اپنے دل کی ہر وقت نگرانی کرنا اور اپنی نظر کی نگرانی کرنا کہ میری نظر, میری سننا, میرا بولنا, میرا دیکھنا, میرا خیال اللہ کی نافرمانی میں نہ گزرے, اور اس کے لیے اپنی پوری طاقتوں کا استعمال کرنا گناہ سے بچنے کے لیے. بس اسی کا نام تقویٰ ہے. یعنی اسباب گناہ چاروں طرف ہیں, اسباب گناہ چاروں طرف ہیں, بس ان اسباب کے ہوتے ہوئے بس پھونک پھونک کر قدم رکھنے کا نام تقویٰ ہے. کیسی پیاری مثال ہے مولانا, کیسا سمجھایا اللہ ہمارے پیارے شیخ دامت برکات نے. یہ ہے تقویٰ کہ ہر طرف گناہ کے اسباب پھیلے ہوئے ہیں, لیکن اس میں اپنی نظر کو بچانا, کیونکہ نظر بچانا، دیکھیے نظر بچانے پر حدیث شریف میں وعدہ ہے حلاوت ایمانی کا، ایمان کی مٹھاس. من ترکہا مخافتی، اللہ تعالیٰ کا ارشاد ہے کہ جو میرے خوف سے نظر بچائے گا، ابدلتہ ایمانا، ایسا ایمان دوں گا، یجد حلاوتہ فی قلبی، کہ وہ اس کی مٹھاس کو اپنے دل میں موجود پائے گا. نظر تو میرے مرشد فرماتے ہیں کہ نظر بچانے سے دل ٹوٹا، اب دل کی کھڑکی دروازے دیواروں میں ٹوٹ پوٹ ہو گئی. سمجھو ایک دل محل ہے، اللہ کا محل ہے نا، شاہی محل ہے، کیونکہ اللہ کے رہنے کا ٹھکانہ ہے. اب نظر بچانے سے جھٹکا آیا، دل پر زلزلہ طاری ہوا، اب اس کے کھڑکی دروازے شیشے ٹوٹ گئے. اور جب میرے مرشد فرماتے ہیں زلزلہ آتا ہے تو حکومت اعلان کرتی ہے کہ زلزلے کی جو ٹوٹ پھوٹ ہے وہ حکومت اپنے سرکاری خزانے سے اس کی تعمیر کرے گی. تو آہ، میرے مرشد فرماتے ہیں اسی طرح سے جب دل پر زلزلہ گناہ سے بچنے میں آتا ہے، اللہ تعالیٰ کی فرما برداری میں جمنے میں آتا ہے، تو اس سے جو ٹوٹ پھوٹ ہوتی ہے اللہ تعالیٰ اپنے حلاوت ایمانی کے مٹیریل سے اس کی تعمیر فرماتے ہیں. اور جب اس حلاوت ایمانی کے مٹیریل سے تعمیر ہوتی ہے تو مست ہو کر وہ یہ شعر پڑھتا ہے جس کو میرے مرشد نے فرمایا، تیرے ہاتھ سے زیر تعمیر ہوں میں، تیرے ہاتھ سے زیر تعمیر ہوں میں، مبارک مجھے میری ویرانیاں ہیں. کہ ہمارا دل تو ویران ہوا لیکن اس ویرانی کے بدلے میں اللہ تعالیٰ ہمیں مل گیا. تیرے ہاتھ سے زیر تعمیر ہوں میں، تیرے ہاتھ سے زیر تعمیر ہوں میں، اور مبارک مجھے میری ویرانیاں. واہ، جس ویرانی کے بدلے میں اللہ مل جائے کیا مبارک ہے وہ ویرانی، جس غم سے اللہ مل جائے، جس گناہ سے بچنے میں میرے دوستو اللہ مل جائے، کیا اس کی تکلیف ہے، کیا اس کے وہ ہے. دیکھیے نا، مہینے بھر ہم کام کرتے ہیں، جو ملازم ہیں مہینے کے آخر میں لفافہ ملتا ہے، ساری تکلیف بھول جاتا ہے. ماں بچے کو 9 مہینے کی حمل کا تکلیف برداشت کرتی ہے، پیدائش کی تکلیف برداشت کرتی ہے، لیکن جب بچے کو ایک نظر دیکھتی ہے سارے غم بھول جاتی ہے. اس سے کہو بھائی تکلیف کیسی تھی پیدائش کی، یا جو 9 مہینے سنبھال کر رکھا اس حمل، تکلیف. لیکن جب بچے پر نظر پڑتی ہے، کیوں جناب، سب گئی تکلیف. اللہ اکبر، کیوں؟ وہ لذت ایسی ہے. تو سوچو، جس اللہ تعالیٰ نے بچہ عطا فرمایا اس بچے کو دیکھنے میں یہ ہے، تو جس کے دل کو اللہ کا پیار مل جائے گا وہ کیسا مست ہوگا. رمضان شریف اب قریب آنے والا ہے ماشاءاللہ، اب تو بہت ہی چند قدم کے فاصلے پر رہ گیا. آنن فانن دن تیزی سے گزر رہے، صبح سے لے کر شام تک بھوکا پیاسا ہے، لیکن افطار کی خوشی کتنی ہوتی ہے. اور مزہ یہ، صرف یہی خوشی نہیں، اللہ تعالیٰ بھی اس خوشی میں، وہ کہتے ہیں ہمارے ساتھ شیئر کرتے، شیئر جی، میں آپ کے ساتھ خوشی شیئر کروں گا، کہتے ہیں جملہ. تو اللہ تعالیٰ بھی اس خوشی میں ہمارے ساتھ شیئر فرما رہے ہیں. وہ کیسے؟ کہ روزے دار کی جو دعا ہے اس پر حاملین عرش ملائکہ، یعنی عرش اٹھانے والے فرشتے، ان کی ڈیوٹی ہے کہ تم روزے دار کی دعاؤں پر آمین کہو. یہ شیئر فرمایا، کیوں؟ یہ کیوں لگا دیا اللہ تعالیٰ نے؟ کہ وہ چاہتے ہیں کہ ہماری دعا کو قبول کرے، اس لیے بہانہ بنا دیا کہ تم بھی آمین بولو، ورنہ تو دعا قبول کروانا چاہتے، تم بھی آمین کہہ کر روزے داروں کے ساتھ شامل ہو جاؤ تو ہم ان کی دعا قبول کریں گے، تمہارا بھی بیڑا پار لگے گا، تم پر بھی نہ آئے تو مہربانی ہوگی. یہ ہمارے روزے دار ہم کو اتنے پیارے ہیں. گناہ کرنے کو جی چاہے تقاضا، اب کوئی کہے جی اس لیے وظیفہ مانگے، مولوی صاحب کوئی ایسا وظیفہ دے دو کسی اور کو دیکھنے کو دل ہی نہ چاہے، اس کے لیے وظیفہ نہیں ہے، اس کے لیے کافور کی گولی ہے، ٹھنڈک کی تاثیر ہے اس کی. 40 دن کھا لیں ساری تحریکیں مردہ ہو جائیں گی، جتنے انقلاب لانے کی تحریکیں ہیں نا، سارے نقیب انقلاب، وہ سب سرنگو ہو جائیں گے. کافور کی گولی، سارا نشہ کافور ہو جائے گا. لیکن میرے دوستو یہ مطلوب نہیں ہے. کمال عشق تو، میرے مرشد نے پھر شعر سنایا، کمال عشق تو مر مر کے جینا ہے نہ مر جانا، کمال عشق تو محبت کا کمال یہ ہے کہ مر مر کے جی رہا ہے اور جی جی کے مر رہا ہے. فرمایا عشق کی یہ شان ہوتی ہے کہ مر مر کے جیتا ہے، یعنی ہر وقت اپنے گناہوں کی خواہشات کا گردن اڑاتا رہتا ہے، اب یہ مر رہا ہے لیکن مر مر کے جی رہا ہے، لیکن جی جی کے مر رہا ہے، ہر وقت گناہ سے بچنے غم اٹھا کر جی رہا ہے، اور یہ جیت کیسے رہا ہے؟ مر مر کے جی رہا ہے. جیسے حضرت نے اس کو سمجھایا، فرمایا دیکھو لالٹین کی جو بتی ہوتی ہے اس پر گل آ جاتا ہے تو اس کو کینچی سے کاٹتے ہیں، مار دیا نا، مار دیا وہ گویا مر گیا، لیکن اس کے بعد روشنی کیسی ہو جاتی ہے اور تیز ہو جاتی ہے کہ نہیں؟ بس فرمایا اسی طرح سے اپنی حرام خواہشات کا سر قلم کرو، سر کو کاٹو تو تمہاری وہ تکلیف تو ہوگی لیکن اس کے بدلے میں تمہیں ایسی روشنی دیں گے، نہ صرف اس سے تم فائدہ اٹھا گے بلکہ تمہارے پاس اسے لوگ بیٹھ کر بھی وہ اللہ کی محبت کا نور حاصل کریں گے. بس یہی ہے کونو ما صادقین، یعنی تقوا، تم متقی بنو گے تو تم اکیلے متقی نہیں رہو گے بلکہ تمہارے پاس دوسرے لوگ بیٹھ کر ولی اللہ بنیں گے اور متقی بنیں گے. در حقیقت تقوا کا جو حکم اللہ تعالی نے دیا، وہ تقوا کا حکم گناہ سے بچنے کا، وہ اس لیے کیا دیا کہ ہمارے ولی اور دوست بن جاؤ، کیونکہ اللہ تعالی کی دوستی اور ولایت کی جو شرط کیا ہے؟ تقوا. تقوا نام ہے گناہ چھوڑنے کا. دادا گناہ چھوڑنے کا حکم دینا، کیا حکم ہوا؟ کہ دوست بن جاؤ. اللہ تعالیٰ نے دوستی کا حق اللہ تعالیٰ نے پہل فرمائی. اللہ اکبر، ہم تصور کر سکتے تھے کہ اللہ کے ولی اور دوست بنے؟ میں واللہ قسم کھا کر کہتا ہوں کہ جب میں اپنے شیخ کے پاس نہیں گیا تھا، جس زمانے میں حاضر نہیں تھی، ہم پڑھتے تھے سنتے تھے کہ اللہ کے دوست اور ولی ہوتے ہیں، لیکن تصور میں نہیں تھا کہ ہم بھی بن سکتے ہیں. میں سمجھایا، سکھایا، فرمایا دیکھو بھائی، اللہ تعالیٰ کا ولی اور دوست کہتے، اب ہمارے ذہنوں میں کیا ہے، وہ جی ولی اللہ تو وہ تھے جو بڑے لمبے لمبے وظیفے پڑھے، جو آدھی ساری رات سوئے نہیں، فرشتے گویا کے. مولانا صاحب کے بچے کی پیدائش ہوئی، اچھا آپ کیا بھی جی؟ بعض لوگ نوجوان جو داڑھی رکھتے ہیں تو ان کو ڈراتے ہیں، داڑھی رکھو گے تو تمہاری شادی کیسے ہوگی؟ تو یعنی جتنے داڑھی والے ان کی شادی نہیں ہوتی. میرا تجربہ یہ ہے کہ داڑھی والوں کی شادی جلدی ہوتی ہے. کیوں جناب؟ ایسا ہے کہ نہیں؟ تجربہ کی بات یہی ہے نا، مشاہدہ. تو اس کا اور شادی کے لیے شرط ہے بلوغت کی، بالغ ہونا، تو اس کا مطلب داڑھی والا جلدی بالغ ہو جاتا ہے. میرے پیارے دوستوں، تصور نہیں تھا کہ ہم ولی اللہ بن سکتے ہیں، کہ جی وہ آدھی رات کو دریا میں جائیں، ٹوٹی ہوئی قبروں میں وظیفے پڑھیں، قبرستان اندھے ویرانوں میں جا کر ایسے ایسا چیز. جیسے ایک صاحب آئے کہنے لگے استخارہ نکال دیجئے، کیونکہ سنا ہے کوئی ٹی وی پر کوئی استخارے والا آتا ہے، وہ ایک ایک استخارے کے 8,000 روپے شاید لیتا ہے، اور لائن مہینوں اس کی لائن لگی ہوئی ہے. تو اب اسی طرح سے میرے پاس آئے کہ سخار نکال دو. میں نے کہا جناب آپ کیوں خود کیوں نہیں نکالتے؟ او جی یہ تو بڑا مشکل کام ہے. میں نے کہا کیا مشکل ہے؟ جی اس کے لیے پاک کپڑے ہوں، انسان بھی پاک ہو، کپڑے بھی پاک ہو، جگہ بھی پاک ہو، یہ تو بڑی مشکل کام ہے. میں نے کہا آپ نماز پڑھتے ہیں؟ کہا جی الحمدللہ نماز پڑھتا ہوں. کہا ناپاکی کی حالت میں پڑھتے ہیں پاکی کی حالت میں؟ جی پاکی کی حالت میں. جب آپ نماز پڑھتے ہیں کپڑے پاک ہوتے ہیں ناپاک؟ جی کپڑے پاک ہوتے ہیں. جس جگہ آپ نماز پڑھتے ہیں وہ جگہ پاک ہوتی ہے ناپاک ہوتی ہے؟ جی وہ جگہ بھی پاک ہوتی ہے. مطلب پھر اور کیا چاہیے؟ آپ روزانہ نماز پڑھتے ہیں، آپ پاک ہوتے ہیں، کپڑے پاک ہوتے ہیں، جگہ پاک ہوتی ہے، بھائی پھر کیا چاہیے؟ اب سوچ میں پڑ گئے کہ یار یہ تو کوئی بات ہی نہیں ہے. اب حیران ہوئے کہ یہ کیا بات ہوئی، کیونکہ دیکھیے نا، اب اس طرح میں نے کہا تین شرطیں ہوتی نا، آپ پاک، کپڑے پاک، جگہ پاک. استخارے کے لیے کیا چاہیے؟ آپ سمجھتے ہیں آپ پاک، کپڑے پاک، جگہ پاک. نماز میں بھی یہ چیزیں. میں نے کہا آپ کیا مشکل ہے؟ ہاں یہ بات تو ہے. میں نے کہا کوئی مشکل نہیں. میں نے کہا دیکھیے، نبی صلی اللہ علیہ وسلم نے صحابی سے فرمایا تم استخارہ کرو، ورنہ آپ کہتے میں کروں گا استخارہ. سارے صحابہ کی لائن لگی ہوتی استخارہ کرانے کے لیے. لیکن آپ نے استخارے کی تربیت دی، خود استخارہ کرو، اور سنت یہی ہے خود استخارہ کرنا. سنت کیا ہے؟ خود استخارہ کرنا سنت ہے. اب رہی بات، او جی وہ تو بڑا مشکل کام ہے، کوئی مشکل نہیں ہے، اور استخارے کے لیے سونا بھی ضروری نہیں ہے. اب ہمارے ذہنوں میں نا کہ جی رات کو استخارہ ہو سکتا ہے، رات بھی ضروری نہیں ہے، دن میں بھی کر سکتے ہیں. جی استخارے کے بعد سو جائے، کوئی بات نہ کرے سو جائے، ایسی بھی کوئی شرط نہیں ہے. کوئی بات بالکل کرے، یہ غلط شرط ہے، سونا بھی شرط نہیں ہے. او جی ہمیں تو خواب میں صرف بلیاں نظر آتی ہیں یا انڈین اداکارائیں نظر آتی ہیں، کہ میں پاکستان کے خواب دیکھ رہے ہیں کہ میں پاکستان کرکٹ ٹیم کا کیپٹن ہوں اور ہمارا میچ ہو رہا ہے فائنل میں، ہم نے میچ جیت لیا، انعام میں ٹرافی کے طور پر انڈین اداکارہ ایشوریا رائے مل گئی ہمیں. ابھی خواب دیکھ رہے ہیں نا، کہا ہمیں تو ایسا خواب نظر آتے ہیں. تو یہ تو کوئی ایسی بات نہیں ہے، تو سبھی کو نظر آتے ہیں. جیسے مرزا غلام احمد قادیانی تھا نا، اس نے ایک عورت کے شادی کرنا چاہتا تھا، تو اس کے باپ سے کہتا ہے مجھے وہی نازل ہوئی ہے، تیچو پیچو اس کے فرشتوں کا نام تھا، ٹوچو چوچو. اب دیکھیے جس میں چے ہو سوچ لیجئے، یعنی جس کی وہی کے اندر چے ہو تو اس کا مطلب وہ چے ہے نا، خود سب کو چے بنا رہا تھا. تو اس کا باپ جو ہے وہ غیرت مند تھا، اس نے منع کر دیا، کرے کیا بیوقوف والی باتیں کرتا ہے، یعنی مجھے خواب میں وہی آئی ہے، ورنہ یہ زندہ نہیں رہے گی، اللہ کی شان وہ مر گیا وہ زندہ رہی. اچھا اور دوسری بات سنیے، حضرت یوسف صاحب رضوانی رحمتہ اللہ کی تقریر میں نے خود سنی، حضرت نے فرمایا کہ جیسا خواب اس قادیانی کو آیا تھا، اس خبیث ملعون کو، ایسا خواب تو ہر نوجوان کو آتا ہے. روزانہ کسی نہ کسی سے شادی ہو رہی ہوتی ہے، یہ کوئی کمالات میں سے تھوڑی ہے. تو میرے دوستو استخارے کے لیے خواب آنا بھی شرط نہیں ہے، سونا بھی شرط نہیں ہے. اچھا جی استخارے میں گردن اگر ایسے ہو گئی تو استخارہ ٹھیک ہے، اگر ایسے ہو گئی تو ٹھیک نہیں ہے، یہ بھی نہیں ہے. کوئی گردن کا ہلنا ضروری نہیں ہے، کیسے تھوڑی پکڑ کر کوئی گردن یوں یوں کر دے گا، ایسا بھی نہیں ہے. توتا نظر آنا بھی ضروری نہیں ہے، حل نکالا نا توتے کا، کون جیتے گا؟ تینوں دفعہ پاکستان بولا، اس کو مار دیا، اب پاکستانی قوم کہتی ہے اچھا کیا مار دیا، کم بخت توتا جھوٹ بول رہا تھا. سنا رشید صاحب یہ تماشا بھی ہے، میں اس سے پہلے توتے کی فال بھی نکلوائی، وہ تینوں دفعہ اس نے پاکستانی نام ڈالا، اس کو غصے میں مار دیا، اچھا اب پاکستانی قوم کہہ رہی ہے اچھا کیا مار دیا، جھوٹا گئی گا. ایک بات ہے کہ جی وہ انڈین کے ہندوستان کی ٹیم کے لیے پنڈت جو ہے وہ عمل کر رہے ہیں، اور پاکستان کی ٹیم کے لیے عامل عمل میں لگ جائے. تو اس پر ایک بات سنیے، ماں یعقوب صاحب نانوتی رحمتہ اللہ علیہ کے پاس ایک پہلوان آیا، انہوں نے کہا حضرت میری کشتی ہو رہی ہے، مجھے کوئی وظیفہ دے دے، کوئی تعویذ دے دے. تو حضرت نانوتی رحمتہ اللہ علیہ نے فرمایا اگر اس پہلوان نے بھی تعویذ لے لیا تو کشتی تم لڑو گے یا تعویذ لڑیں گے؟ کیسا عجیب جواب ہے، سبحان اللہ. فرمایا کھیل ہے، کھیل کھیل ہے، کھیلو تم بھائی. اب یہ کیا، وہ تعویذ دبا ہے وہ اس کی تعویذ بجائے، تو بجائے کرکٹ چھوڑ دیں، مولویوں کو لگا دیں لائن پر، وہ خود ہی تعویذ سے لڑتے رہیں گے، پاکستان ورلڈ کپ جیت لے گا، پھر کھیل کہاں رہا بھائی؟ یہ عجیب تماشے ہیں بس. کہ جی اولاد نہیں ہو رہی تعویذ دے دو، تو شادی چھوڑ دو، مولوی خود ہی تعویذ ہوتے اولاد پیدا کرتے دیتے رہیں گے، وہ بھی چھوڑ دو. اس لیے ایک بزرگ کے پاس آیا آدمی، اس نے کہا حضرت اولاد نہیں ہو رہی تعویذ دے دیجئے، تعویذ لکھ کر دے. فرمایا رکھ لو لیکن اپنا بھی کچھ کام کرنا، اسی کے بھروسے نہ رہنا. استخارے کو بھی ہم نے یہی تماشا بنایا تھا، نہیں حضرت آپ کر دیں، بھائی خود کرو آسان ہے. اب رہی بات کہ جی توتا نظر آنا ضروری نہیں، خواب نظر آنا ضروری نہیں، گردن ایسے پھرنا ضروری نہیں، پھر کیا کریں؟ استخارے کا جواب کیا ہے؟ سبحان اللہ، استخارہ اتنا آسان، جو بات دل میں جم جائے بس وہی کام کر لے. اب رہی سوال، جیسے شادی کے لیے کرنا چاہتا ہے، جیسے شادی کے لیے کرنا چاہتا ہے تو ہر لڑکی پہ دل آیا ہوا ہوتا ہے، کسی سے ہو جائے، खुजन जिसकी शादी देर से हो रही हो, क्योंकि हमारे यहां रिवाज है ना, जल्दी शादी नहीं करते, बुढ़ापे में करते, ताकि दांत निकालकर टूथपेस्ट करके, ताकि कच्चा ना चबा जाए बीवी को, बुढ़ापे में शादी करते आजकल। और जितनी शादी में ताखीर होती जाती है, हकीम के रेट उतने बढ़ते चले जाते हैं। उसने असल में हकीमों का बिजनेस चमकाने के लिए देर से शादी करो, वो दिल तो चाहता है उसी पर, सुभान अल्लाह, इतना आसान, काम शुरू कर दे, खैर होगी काम हो जाएगा, ना हो खैर होगी काम रुक जाएगा, बस खत्म, अल्लाह अल्लाह खैर सल्लाह, आसान हुआ कि नहीं हुआ, कोई मुश्किल है? यानी सखारा किया भी काम करना है, मान लो दिल उसकी तरफ राजी है, काम शुरू कर दिया, खैर हो जाएगी तो वो काम हो जाएगा, नहीं तो उस काम में रुकावट पैदा होगी, वो काम नहीं होगा, दिल खुद ही उससे फिर जाएगा। बस इतना सा आसान है इस्तखारा, दो रकात पढ़े, जब नफिल पढ़ने का वक्त है दो रकात पढ़े, इस्तखारे की दुआ लिखी हुई है देखकर पढ़ ले, कोई भी नहीं, देखकर दुआ पढ़े, बस अल्लाह पे छोड़ दे कि अल्लाह बस मैंने अपने अपने कामों को आपके सुपुर्द कर दिया, बस आप खैर को मेरे लिए मुकद्दर फरमा दीजिए, इस्तखारे की यही तो दुआ है और क्या है, हतब बस अल्लाह ताला पे छोड़ दिया, खैर होगी हो जाएगा, नहीं खैर होगी रुक जाएगा, बस इतना सा काम है। तो तकवा क्या है मेरे दोस्तों? अल्लाह ताला की दोस्ती और विलायत, गुनाह छोड़ना, गुनाह छोड़ा वली अल्लाह बन गए, बस। यहां तक के कोई आदमी हम समझते हैं वली अल्लाह वो है जो हवाओं में उड़ जाए, जो बता दे कि हमने खाया क्या है, ख्वाब में रसूल सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत नसीब हो, तो ख्वाब में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत नसीब हो ना, कमालात में से नहीं है। अगर ज़ियारत इतनी मुबारक तो अबू जहल भी तो रोजाना देखता था, तो ज़ियारत नहीं, ज़ियारत नेमत तो है, लेकिन कब? जब इत्तबा हो, कब? इत्तबा के साथ, यानी ईमान लाने के साथ। तो नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पर अमल करे, फिर बेशक ख्वाब में ज़ियारत नसीब हो, हमारे लिए नेमत है, लेकिन हमारी जिंदगी आपकी इत्तबा के खिलाफ हो और आपकी सुन्नत के खिलाफ हो, फिर ज़ियारत नसीब हो, यह हमारे लिए कोई फायदा नहीं है मेरे दोस्त। नेमत है लेकिन इत्तबा के साथ, बात तो माने हम। मेरे प्यारे दोस्तों, तकवा, तकवा नाम है, गुनाह का तकाजा उस पर अमल ना करे, बस यही वली अल्लाह बनेगा। दादा हमारे मुर्शिद ने सुनाया, फर्क सिखाया कि भाई तुम अल्लाह के दोस्त बन सकते हो, अल्लाह वाला बनने के लिए कोई कमाल नहीं, सिर्फ गुनाह छोड़ना है। और हजरत ने फरमाया देखो, फिर हजरत ने हमसे सवाल किया, बताओ गुनाह अच्छी चीज है या खराब? जी हजरत खराब चीज है। छोड़नी चाहिए कि नहीं? जी हजरत छोड़नी चाहिए। जल्दी छोड़नी चाहिए या देर से? हजरत अभी यही, और जल्दी छोड़नी चाहिए। बस फरमाया गुनाह छोड़ो और वली अल्लाह बन जा, बस कोई लंबे वजीफे नहीं और कोई लंबी लंबी नमाजें नहीं, कोई रात को जागना जरूरी नहीं, सब गुनाह छोड़ा वली अल्लाह बन गया। और फिर उस पर भी अल्लाह ताला की करम नवाजी देखिए कि अपनी दोस्ती और विलायत की बुनियाद रखी तकवा पर, उस पर करम नवाजी देखिए, तकवा की ट्रेनिंग का कोचिंग सेंटर भी बता दिया। वो कहा कूनू मासदीन, तुम अल्लाह वालों के साथ रहो तो तुम्हें तकवा पता चलेगा, कहते किसको है। देखिए ना, इंसान है जैसे बच्चा अब्बा को देखता है, एक एक चीज करता है, एक एक चीज सीखता है, जैसे अब्बा खाता है बच्चा भी वैसे ही खाता है। तो इसी तरह से अल्लाह ताला ने बंदों के लिए तकवा की ट्रेनिंग का इंतजाम किया कि तुम अल्लाह वालों के साथ रहो, तो उनकी सोबतों से एक तो तुम तकवा की अमली मशक भी करोगे, और दूसरे उनके दिल में जो अल्लाह की मोहब्बत और ताल्लुक है उसका असर तुम्हारे दिल पर भी मुंतकिल होगा, जो गैरुल्लाह का खौफ तुम्हारे दिल पर है वो खौफ निकलेगा। क्यों ना, क्रिकेट का जमाना है आजकल, तो क्रिकेट का मौसम है। कोई आदमी जिसने कभी क्रिकेटर देखा ना हो, वो क्रिकेट सीखना चाहे, आप उसको किताब पकड़ पकड़ के क्रिकेट सिखाएं, सीख जाएगा क्यों जनाब? लेकिन क्रिकेटर में छोड़ दें, कुछ दिन बाद बैट पकड़ना भी आ जाएगा, छक्के मारने भी आ जाएंगे और बैटिंग करना भी आ जाएगी, ऐसा है कि नहीं? साथ रहने से सोहबत का असर होता है। तो मेरे दोस्तों, उसी तरह से तकवा क्या है कि अल्लाह वालों के साथ रहो, जब तुम अल्लाह वालों के साथ रहोगे, अभी जो कहते हो गुनाह छोड़ना मुश्किल है, जब तुम उनके साथ रहोगे तो गुनाह छोड़ना न सिर्फ आसान बल्कि लजीज और मजेदार भी हो जाएगा। क्योंकि हर आदमी गुनाह से परेशान है, लेकिन औरतों को देखता है चैन तो फिर भी नहीं। हर लड़की को देखकर, हर लड़के को देखकर जी चाहता है ये मिल जाए, ये लड़की मुझे मिल जाए। शादीशुदा है तो वो भी मुसीबत में मुबतला है, क्योंकि औरत को देखता है अब अपनी बीवी से मुआवजा करता है, कहा है उसकी आंखें तो बिल्कुल फला फिल्म स्टार की तरह हैं, उसके बाल तो ऐसे हैं, और मेरी बीवी को देखो, मेरी अम्मा ने तो 12.5 नंबर का चश्मा लगाकर देख कर लाई थी मुझे, मेरे लिए। नतीजा क्या होता है? नेमत की नाशुक्री होती है। और जो आदमी नजर बचाता है, चूंकि उसके सामने कोई मवाजा ही नहीं है, फिर वही बीवी अच्छी लगती है। देखिए ना, एक आदमी शदीद भूख लगी हुई है, उसके सामने दाल रोटी रख दें, कैसे खाएगा? दबा के खाएगा। और अगर उस खाने से पहले बिरयानी कोरमा है, कबाब है और लजीज जो भी चीज है, लेकिन उससे पहले एक समोसा खा ले, अब खाने को जी चाहेगा जनाब? अब वो भूख गई ना। तो इसी तरीके से जो आदमी बदनजरी करता है, अल्लाह से भी महरूम रहता है, दुनिया भी उसकी बर्बाद होती है, उसकी जिंदगी बेचैन रहती है, बेसुकून रहती है, अल्लाह ताला को नाराज करके। मेरे प्यारे शेख और मुर्शिद फरमाते, कोई सुकून से और चैन से रह नहीं सकता। अल्लाह वालों से बढ़कर कोई सुकून में नहीं है। लिहाजा फरमाया, तुम अल्लाह वालों के साथ रहो तो उनके दिल में जो अल्लाह की मोहब्बत और ताल्लुक है, ये तुम्हारे अंदर मुंतकिल हो जाएगा। ये टेक्नोलॉजी है। देखिए, देसी आम होता है, देसी आम को आप कोई भी आम ले लें और उस आम को जो चाहे बनाना आप बना सकते हैं। ये कलमकारी पूरे आज भी आम के बागों में होती है। वो कैसे कहते हैं, कोई आम ले लो, बस जो आपको चौंसा आम बनाना है तो उसकी कलम लगा दो। क्या करते हैं, उसको छील के उसके साथ वो चिपका देते। मान लो चौंसा बनाना है, अब वो उसकी शाख आपस में बिल्कुल ऐसे जोड़ देते, फिर उसकी शाख को बढ़ने नहीं देते। नतीजा ये होता है कि जो चौंसा आम की जो खासियत है और उसका असर उसके अंदर मुंतकिल हो जाता है। अब उसमें से जो दरख्त और फल निकलेंगे वो देसी नहीं निकलेंगे बल्कि चौंसा का निकलेगा। मेरे मुर्शिद फरमाते हैं, लेकिन उसके लिए शर्त क्या है? शर्त यह है कि उसको रस्सी भी बांधते हैं, पट्टी बांधते हैं। अब दो चीजें हो गई, एक तो ये कि वो उसके साथ फासला ना हो, मिलकर रहे, इसलिए उसको पट्टी बांध देते हैं। तो पता चला एक दिल में मोहब्बत की पट्टी बन जाती है, अल्लाह वालों से एक मोहब्बत ताल्लुक हो जाता है, लिहाजा वो मोहब्बत की पट्टी बन गई, नंबर एक। और नंबर दो ये कि अपनी हराम ख्वाहिशात को काटता रहे, अपनी जो हराम ख्वाहिशात है उसको काटता रहे। नतीजे क्या होगा? मेरे मुर्शिद फरमाते हैं कि जिस तरह देसी आम को जब लंगड़े आम की कलम मिलती है तो उसका नाम बदल जाता है, उसका काम बदल जाता है, उसका दाम बदल जाता है। पहले नाम देसी, अब नाम लंगड़ा चौंसा। पहले जो उसका काम था उसका दाम क्या था? 10-12-15 रुपए किलो बिक रहा है, अब उसका दाम क्या हो गया? 50-60-80-100 रुपया हो गया। और पहले काम एक गरीब मजदूर खा रहा है, और बड़े बड़े गाड़ियों से उतरकर बादशाह, वजीर, बल्कि बादशाह दूसरे मुल्क के बादशाहों को तोहफे में देते। क्यों? नाम बदल गया, काम बदल गया, दाम बदल गया। फरमाया उसी तरह से तुम किसी अल्लाह वाले की कलम ले लो। अच्छा, देसी आम को किताब पढ़कर सुनाए और उसमें तरकीब लिखी हुई भी है कि देसी आम लंगड़ा आम ऐसे बनता है, और उसको किताब पढ़कर सुनाए देसी आम को, देख सुन, देख तुझे लंगड़ा आम बनना है, तुझे चौंसा आम बनना है, देख इसका तरीका यह है, बन जाएगा। और देसी आम को कोई किताब ना पढ़ाई जाए बल्कि उसको कलम उसकी मिल जाए, किताब कोई ना पढ़ाए लेकिन कलम मिल जाए। क्यों जनाब? चौंसा बनेगा नहीं बनेगा? वो कहेगा नहीं जनाब, मैंने तो किताब पढ़ी नहीं, कैसे बन जाऊं मैं? उसी तरह से जो अल्लाह वाले दिल, वो दिल जो अल्लाह की मोहब्बत में जल रहे हैं, अपने दिलों को जब हम उनके उन दिलों के साथ मिला देंगे, नतीजा ये होगा हमारा नाम बदल जाएगा, हमारा काम बदल जाएगा, हमारा दाम बदल जाएगा।
अर्थ वही है, एक तो ताल्लुक हो, वो ताल्लुक कैसा, उल्फत के बाद रابطہ डिस्कनेक्ट न कीजिए, उल्फत के बाद रابطہ डिस्कनेक्ट न कीजिए, हर रोज मुलाकात 10 मिनट तो कीजिए, बैठे थोड़ी देर के लिए बैठ जाए, थोड़ी देर के लिए। देखिए जनाब, जो आदमी रोजाना नहाता है उसका अलग मजा है ना कुछ, और नहाना भी चाहिए रोजाना, साफ कपड़े पहनने चाहिए, कपड़े चाहे कीमती ना हो, हैसियत की माफिक हो, लेकिन साफ रखना तो हर आदमी का काम है भाई, खुसूसन नमाजी आदमी हो, और मैल कुचैल और बदबूदार और पसीने ये अपनी बू, ये अच्छी चीज नहीं है। थोड़ा सा पानी भी काफी होता है उसके लिए, जरूरी है तो एक 5 बाल्टी भागकर नहाया जाए, लेकिन सफाई सुथराई बहुत अच्छी चीज है, इसका एहतमाम होना चाहिए। लादा देखिए, कपड़े मामूली हो लेकिन साफ हो अच्छा लगता है, कपड़े कीमती हो मैले कुचैले हो कितने बुरे लगते हैं। इसी तरीके से मेरे प्यारे दोस्तों, रास्ता रखे, रोजाना नहाता है क्या असर होता है, उसी तरह से जो अल्लाह वालों से रोजाना ताल्लुक करता है उनके अखलाक उनके किरदार में कमाल ही कुछ और होता है। यहां तक कि ये बात किताब पढ़ने वाले इबादत करने वालों में भी नहीं होती है, इल्म पढ़ने वालों में भी वो बात नहीं मिलेगी। वो क्या होगा कि तबलीग में गए असर आया, वहां है अच्छे, वापस आए फिर वही शुरू, इज्तिमा पे गए कुछ दिन अच्छे फिर वही शुरू। वजह क्या है, अभी रंग कच्चा है, जिनके साथ गए वैसे बन गए, सिगरेट पीने वालों के साथ बैठे यार एक सुट्टा हमें भी लगा दो, क्रिकेट वालों के साथ बैठे चलो हम भी मैच देख लें, भूल ही गए कि गुनाह है, टीवी का देखना हराम है, नमाज छोड़ने वालों के साथ बैठे अपनी भी जमात की नमाजें फौत कर दी। क्यों, अभी अल्लाह की मोहब्बत ऐसी गालिब नहीं हुई कि नतीजा यह है कि हर एक का असर कबूल कर लेते हैं। और मेरे दोस्तों, जब इंसान अल्लाह वालों की सोहबत में एक जमाना रहता है, खुसूसन मेरे मुर्शिद ने फरमाया कि किसी को अपना रहबर और बड़ा बनाओ और उसके पास 40 दिन लगा लो, नतीजा क्या होगा कि निस्बत कवी हो जाएगी, निस्बत पैदा हो जाएगी, फिर यह आलम होगा कि सारे आलम में जहां जाओगे अल्लाह की मोहब्बत के झंडे को बुलंद रखोगे। सीखो उससे, तकवा सीखो, कि अगर सिर्फ मदरसा पढ़ने से वली अल्लाह बनते तो सारे मदरसे पढ़ने वाले वली अल्लाह होते, सारे किताब पढ़ने वाले वली अल्लाह होते। आ मेरे दोस्तों, ये चीज खानकाह वालों को भी नहीं मिलती जब तक वो शेख से मजबूत ताल्लुक न रखे। अब देखिए ना, एक आदमी है, मेरे मुर्शिद ने समझाया कि बाग में आया, माली से कहा कि मैं, दो भंगी आए, उन्होंने कहा कि हम चाहते हैं कि हमारा जो भंगी वाला मिजाज और दिमाग बदल जाए, खुशबू वाला मिजाज हो जाए हमारा। तो माली से पूछा क्या करे, उसने कहा इसका तरीका है कि तुम बाग में 6 महीने रहो मेरे साथ तो तुम्हारा मिजाज बदल जाएगा। उन्होंने कहा बहुत अच्छा। अब एक आदमी रहा और माली ने कहा कि देखो, उसके लिए यह भी जरूरी है कि तुम भंगी पाड़े से रابطہ छोड़ दो। आया, उसने कहा अच्छा बहुत अच्छा। अब कुछ दिन नया नया आया, घबराहट होने लगी क्योंकि इतने जमाने का पखाना सूंघा हुआ, लेकिन बात मानी, थोड़ी सी तकलीफ बर्दाश्त कर ली। कुछ दिन के बाद अब उसका 6 महीने गुजरे, अब शेख ने कहा अब जाओ। उसने कहा कि अब मेरा मिजाज बदल गया, कहा अब जाओ, अब तुम जाओ जरा भंगी पाड़े। कहा वहां कैसे पता चलेगा, कहा अगर अब तुम्हें बदबू महसूस हो और बदबू से तुम्हारा चक्कर आ जाए, बेहोश होने लगो, इसका मतलब है तुम्हारा मिजाज बदल गया। अब वो भंगी गया गुज़िश्ता, अब वो गया तो जैसे ही अपने मोहल्ले में दाखिल हुआ, बस चक्कर आए बेहोश होने के करीब, सर में दर्द शुरू हो गया, नाक पर उंगली रख दी और भागा वहां से। अब इसका मतलब क्या हुआ, इसका मिजाज बदल गया। अच्छा, दूसरे भंगी जो था उसको भी समझाया ये बात, उसने क्या किया, उसने अपने पास पखाने की डिबिया रखी, उसने कहा लो जी अगर मैंने ये किया तो मेरा तो पुराना पूरे रिश्तेदार खानदान से ताल्लुक टूट जाएगा,
दादा वो थोड़ी थोड़ी डिबिया को सूंघता रहा पखाना। अब 6 महीने बाद दोनों साथ गए तो एक तो बेहोश हो गई, उसने कहा भाई मैं घबराहट में यहां नहीं रह सकता भागो, और दूसरे कहा यार ऐसी तो कोई बात नहीं है। अब माली के पास दोनों कैसा है, उसने पहले से कहा हाँ मुबारक हो तुम्हारा मिजाज बदल गया, दूसरे से कहा कि तुम जरूर बताओ, तुम छुप छुप कर, तुम्हें जो मिजाज नहीं बदला इसका मतलब है तुम छुप छुप कर डिबिया सूंघते थे, बताओ चेक करो, कसम क्या तो डिबिया निकली। कहा इसका मतलब यह है कि तुम पखाना छुप छुप कर सूंघा करते थे, मिजाज नहीं बदलेगा ना। आ मेरे शेख फरमाते हैं कि खानकाहों में रहने के बावजूद जो लोग महरूम होते हैं ये वो लोग होते हैं जो चुपके चुपके अपना काम भी जारी रखते हैं। लिहाजा ऐसे वाकयात के एतकाफ में बैठे हुए और मोबाइल पर हसीनों से SMS चल रही है, अब बताइए क्या एतकाफ का इसको नूर मिलेगा? क्यों वहां पर हसीनों से चल रही है कि आज जो ताकत है मैं आपके लिए बहुत रो रो की दुआ कर रहा हूँ। वो कह रही बड़ी मेहरबानी मेरे लिए, खूब आंसू बहा बहा के रो रो के दुआ कीजिएगा कि मैं अल्लाह आप अल्लाह वाले बन जाए और मैं अल्लाह वाली बन जाऊं। अब आप बताइए जो हसीनों का पखाना सूंघता रहेगा वली अल्लाह बनेगा? तो उसी तरीके से अब वो शेख से कहा कि मुझे डॉक्टर के पास जाना है, निकले बाहर। तो अब डॉक्टर के पास गए, वहां काउंटर पर बैठी हुई है, बाजी आप कैसी हैं, आप मेरी मेरी खैरियत क्यों पूछ रहे हैं? वो असल में बाजी आपका बाजा बजाना चाहते हैं। तो नतीजा क्या होगा, अब बाजी का बाजा बजाना चाहते हैं तो इनका बाजा बजेगा? जो अपने नफ्स का बाजा नहीं बजाता, आह यानी जो अपने नफ्स को मेरे दोस्तों नहीं मिटाता वो अल्लाह वाला नहीं बनता, ये जरूरी है। कई बात की जी तकलीफ है तो भाई मेरे प्यारे दोस्तों, दुनिया का कौन सा काम है जो बगैर तकलीफ के हो जाता है? कोई एक काम बता दो जो जिसमें तकलीफ ना होती हो। कहे जी खाना खाने में कोई तकलीफ नहीं है, अच्छा निकालने में तो है, दावत खाना तो आसान है। और फरमाया करते हैं मेरे मुर्शिद वहां कासिम साहब नानुती रहमतुल्लाह अलैह फरमाया करते थे, दो काम बड़े मजे के हैं, एक जमात की नमाज, एक दावत का खाना। कि जमात की नमाज में क्या, बस गए कहा अल्लाह वाला बर गर्दन मुल्ला अल्लाह अकबर, बस उसके अस्सलाम वालेकुम अस्सलाम, बस सारा मुल्ला की जिम्मेदारी। मजे है जी जमात की नमाज, अल्लाह बड़ी नेमत है, पीछे खड़े होने वाले को कुछ नहीं, बस अल्लाह ऊपर कह के खड़े हो गया। अब जो है मौलवी की जिम्मेदारी ना, इमाम की, सब उसके जिम्मे, कितनी बड़ी जिम्मेदारी है जो हमारी नमाजों की जिम्मेदारी अपनी गर्दन पर उठा रहा है, अल्लाह अकबर, उसके कंधों कितनी बड़ी उसके लिए जिम्मेदारी है, कितना बड़ा मनसब है ये मेरे दोस्तों। अल्लाह ताला मदद फरमाए नमाज पढ़ाने वालों की, ये उन्हीं की तौफीक से बेड़ा पार होगा भाई, ये जिम्मेदारी की तौफीक भी वही देते हैं और अपना कर्म से आसरा भी वही लगाएंगे, बस जिसमें फकीर भी शामिल है उन्हीं से आसरा है। अच्छा दूसरा काम दावत का खाना, कि पकाने वाले पकाने वालियां कब से लगी हुई है कि वो बाजार से गोश्त खरीद कर ला रहा है, सब्जी ला रहा है, आलू भिंडी टमाटर, अब वो पकाने वाली बेचारी लगी हुई है घंटों, चार चार पांच पांच घंटे। अब उसके बाद आए बिस्मिल्लाह, हाथ धोया बिस्मिल्लाह पढ़ के खाना शुरू किया, माशाल्लाह 15 मिनट, उनको पकाने में 5-6 घंटे लगे, इसने 15 मिनट में खाया, अल्हम्दुलिल्लाह अल्लज़ी अतमना व सकाना व जालना मिन मुस्लिमीन, अच्छा भाई जज़ाकअल्लाह, चल पड़े। कैसे मजे फरमाया उसी तरह से मेरे मुर्शिद फरमाते हैं कि अल्लाह वाला बनना इतना आसान, बस तुम ये काम करो किसी अल्लाह वाले का दामन पकड़ लो, उसके साथ रहो, बस जैसा वो करे बस तुम वैसा करो, बस उसके नकल करो उसकी। फरमाया नतीजा ये होगा नकल की बरकत से एक दिन तुम्हें असल अल्लाह ताला ता फरमा देंगे कि देखो ये मेरे वली का दामन नहीं छोड़ता, सब इसलिए कि मैं वली अल्लाह बन जाऊं, बस वही है जैसा वो कह रहा है वैसा कर रहा है। नतीजा ये होगा फरमाया तुम वैसे ही बन जाओगे, तुम्हारा नाम बदल जाएगा, तुम्हारा काम बदल जाएगा, तुम्हारा दाम बदल जाएगा। पहले नाम क्या था, गुनाह की वजह से फासिक और फाजिर कहलाता है, एक आदमी गुनाह में मुब्तला है क्या कहलाता है, फासिक फाजिर। कोई गुनाह करा दुआ कराता है उससे कि जी मैंने वर्ल्ड कप के सारे मैच देखे, अच्छा हजरत मेरे लिए दुआ में है, मेरे लिए दुआ करना है कि आपने वर्ल्ड कप को कोई मैच नहीं देख छोड़ा, और कहा मैंने सारी इंडियन फिल्में देखी है, ऐश्वर्या राय की हर फिल्म देखी है, अब क्या राय है तुम्हारी? कह रहा है तो वही है कि हमें भी मिल जाए,
کہا اچھا آپ نے ساری فلمیں دیکھی؟ حضرت جی میرے لیے بھی دعا کر رہا.
دعا کرے گا؟ دیکھو کیا لعنتی کام کیا کیا ملا. اب لیکن اب کیا ہوا؟ اللہ والوں کی صحبت سے گناہ چھوڑ دیے، نافرمانی چھوڑ دی. اب کیا کہہ رہے ہیں؟ حضرت صاحب ہمارے لیے بھی دعا کرو، میری بیوی بیمار ہے، میرے بچے بیمار ہیں، میں مقروض ہوں، بتائیے کیا لقب مل رہا ہے. دعا کراتا ہے کہ نہیں؟ دیکھو اچھا داڑھی کتنی بڑی نعمت ہے، جس کی داڑھی نہیں ہے اس سے کوئی دعا کراتا ہے؟ یہ داڑھی تو رکھ لی لیکن نابالغ داڑھی رکھی، یعنی تھوڑی تھوڑی رکھ لی نا، نابالغ ہے، تاکہ مسٹر بھی خوش رہے، ملا بھی خوش رہے. ملا کو خوش کیوں کیا؟ مولوی صاحب تھوڑی تھوڑی تو ہے نا یار، کچھ تو گزارا کرو مولوی صاحب، تھوڑی تھوڑی تو ہے. مسٹر کو بولنا ارے کیا گھبراتے ہو، پوری تھوڑی ہے. دونوں کو خوش کر رہے ہیں. میرے دوست ایسے کام نہیں چلے گا واللہ، اگر کوئی آدمی تھوڑا بھی دنیا کا اس کو قبول کوئی نہیں کرتا، بلکہ پورا کا بھی ہو جائے پھر بھی قبول نہیں کرتا. ایک اللہ ہی تعالیٰ کی ذات ہے جو ٹوٹا پھوٹا سودا بھی لیتا ہے اور وہی لینے والا ہے بس، باقی دنیا کا ہم کچھ بھی کر لیں، دیکھیں نا دنیا کا ہم کچھ بھی کر لیں، ایک وقت آتا ہے ہمیں ریٹائر کر کے چھوڑ دیے. ابا جان جب تک تنخواہ لا کر دیتے ہیں، پیسے لا کر دیتے ہیں، جی السلام علیکم السلام علیکم، ابا کی پیسے لانا چھوڑے، نتیجہ یہ کہ ابا کو اب روٹی نہیں مل رہی ہے، ویلیو ختم ہو جاتی ہے. بیوی والی بس بس کسی کام کے نہیں ہوں، نہ میرے کام کے نہ کسی اور کام کے، بس بس. اب پھر کیا کرتے ہیں؟ اب اور تو کچھ بتا نہیں، ملا کے سر پر مسجد میں سوار ہو گئے، نہ دفتر گرے نہ بیوی کے، اب ملا کے سر پر سوار. پھر لیکن اللہ کی شان دیکھو میرے دوستو، اللہ تعالیٰ تو ہم لوگ چاہتے ہیں بڑھیا اور ثابت چیز، اور اللہ تعالیٰ ہم سے کیا مانگتے ہیں؟ اللہ تعالیٰ ہم سے گھٹیا اور ٹوٹی ہوئی چیز مانگ رہے ہیں. ہم کیا چاہتے ہیں؟ ثابت بھی ہو اور بڑھیا بھی ہو، یہی مانگتے ہیں نا. اور اللہ تعالیٰ ہم سے کیا چاہتے ہیں؟ گھٹیا چیز اور ٹوٹی ہوئی. وہ کیسے؟ گھٹیا چیز کیا ہے؟ گناہ کے تقاضے. کتنی گندی چیز ہے گناہ، کتنی گندی چیز ہے، کتنی گھٹیا چیز. بس اللہ تعالیٰ کی طرف سے ہمارے لیے تم وہ دے دو، ہمیں وہ تقاضے ہمیں دے دو، گندے ترین. جیسے کسی کے دل میں تقاضا ہے کسی عورت کے ساتھ یوں تو کروں، بتا سکتا ہے کسی کو؟ امام کے دل میں تقاضا ہو مقتدی کو بتا سکتا ہے؟ مقتدی کو بتائے گا اچھا آئندہ اس کے پیچھے نماز نہیں پڑھوں گا میں. لیکن اللہ اکبر، یہی تقاضے اس کے اندر دبے ہوئے ہیں، دبایا ہوا ہے یہی اللہ، اور عمل نہیں کرتا اور خیالات پکاتا بھی نہیں ہے. اللہ کیا اس کی قیمت ہے، کمال دیکھیے. دیکھیے نا اس وقت ہمارے پیٹ میں پیشاب پخانا گندی ہوا ہے کہ نہیں ہے؟ کوئی ایسا ہے کہ جس کے نہ؟ سب کے ہے. قربان جائیے وضو کر کے مسجد میں آ جاؤ، وہ اندر ہے بس. تم ظاہر جو ہم نے وضو کا طریقہ سکھایا ایسے کر لو، اب تمہیں اجازت ہے، تم ہمارا نام لو، تم آنسو بہاؤ، تم رکو کرو، تم سجدہ کرو، تم ہم سے دعا مانگو. باوجود یہ کہ تمہارے اندر غلاظت اور گندگی بھری ہوئی ہے، لیکن بس تم ہماری بات پر عمل کیا، سنت کے مطابق وضو کر لیا، بس تمہاری حاضری ہم نے قبول کر لی. اللہ تعالیٰ کو کیا گھٹیا چیز، گناہ، گھٹیا ترین چیز، اس سے بڑھ کر گھٹیا کوئی نہیں ہے، یعنی سور سے بھی زیادہ. جیسے تکبر کا مرض ہے اتنا ہے کہ ایک آدمی جو متکبر ہوتا ہے نا، اس میں اس آدمی کی اتنی ذلت ہوتی ہے کہ کتے اور سور سے بھی زیادہ ذلیل ہوتا ہے یہ لوگوں کی نظر میں. کتا اگر بھوکا مر رہا نا، لوگ اس کو پھر بھی روٹی دے دیتے ہیں، لیکن متکبر آدمی پر کوئی مصیبت آتی ہے نا، لوگ پھر بھی اس کو نہیں پوچھتے، کہتے ہیں اچھا ہوا تیرے کرتوتوں کی جو تو خاطر میں نہیں لاتا تھا نا، تجھے سزا ملی. یہ چیز گناہ. تو اور ٹوٹی ہوئی چیز کیا پسند ہے؟ انہیں ٹوٹا ہوا دل پسند ہے. واہ، یعنی وہ دل جس میں خواہشات کا سیلاب اور طوفان ہے کہ یہ بھی گناہ کروں، یہ بھی گناہ کروں، یہ بھی گناہ کروں، لیکن عمل نہیں کرتا، دل ٹوٹا ہوا ہے، بس یہ ٹوٹا ہوا دل انہیں چاہیے. واہ سبحان اللہ، گھٹیا اور ٹوٹی ہوئی چیز ان کو چاہیے، اور ہم کیا چاہتے ہیں؟ بڑھیا اور ثابت. وہ کیا چاہتے ہیں؟ ان کو کیا دینا ہے؟ گھٹیا اور ٹوٹا ہوا. اس کے بدلے میں کیا ملے گا؟ اس کے بدلے میں ہماری محبت لے لو، ہماری دوستی لے لو، ہمارے نور لو، تعلق اللہ کی دولت تمہیں دیں گے، تمہیں اپنا ولی اور دوست بنا لیں گے، اور یہی نہیں بلکہ تمہارے پاس جو بیٹھے گا وہ بھی ولی اور دوست بن جائے گا. یہ ایسی ٹیکنالوجی ہے. جتنے آج تک اللہ والے بنے یہ وہ ہیں جو اللہ والوں کی صحبت میں رہے، جنہوں نے علم کے علم پر ناز کرتے ہوئے اللہ والوں کی صحبت سے اپنے کو مستغنی سمجھا. آ میرے دوستو، یہ قربانی کی کھالوں میں پھنس گئے، کہیں سیٹ کی جوتیوں میں پھنس گئے، مال و دولت کے چکر میں پھنس گئے، لیکن جن کو اللہ تعالیٰ نے اپنے اولیاء کی غلامی نصیب فرمائی، واللہ ان کے قلب کا یہ عالم ہوتا ہے کہ سارے عالم سے مرعوب نہیں ہوتے. مال و دولت والوں کو دین تو سکھاتے ہیں لیکن ان کے مال و دولت پر نظر نہیں رکھتے، ان کی جیب پر نہیں دل پر نظر رکھتے ہیں. یہ چیز اللہ تعالیٰ عطا فرماتا ہے، عزت عطا فرماتا ہے. واللہ لذا اللہ والوں کے ساتھ رہے. سبحان اللہ، دیکھیے میرے مرشد نے اپنے شیخ کے ساتھ 17 برس گزارے جوانی کا زمانہ، آج اللہ تعالیٰ کیسے دین کی کام کی نعمت. کیونکہ اللہ والوں کی صحبت سے غیر اللہ دل سے نکلتے ہیں، گندے اخلاق دل سے نکلتے ہیں، اور اللہ والوں کی صحبت سے اچھا اخلاق منتقل ٹرانسفر ہوتے ہیں. پھر میرے دوستو، یہ جو اخلاق کی نعمت ہے یہ بغیر صحبت کے نہیں ملتی. یہ کتابوں سے، جیسے کسی آدمی غصہ آیا، غصہ آتا ہم نے تو پاگل ہو جاتے ہیں، لیکن اللہ والوں کے ساتھ رہتا ہے تو انسان کی غصے کی ٹریننگ اور تربیت ہوتی ہے، اب کہاں غصہ کرنا ہے کہاں نہیں کرنا. ورنہ ماں باپ ہے بڈھے ہو گئے نا، ماں باپ بڈھے ہو گئے، اب ہم تو بڈھے ماں باپ کو خاطر میں نہیں لاتے، لیکن اللہ اکبر ماں باپ کا بھی دل ہوتا ہے کہ ہاں بھائی اب بڈھے ہو گئے نا، اس لیے اب ہمیں تو ایسے بولتا ہے. اچھا بھائی آہ، کیا اس وقت ٹوٹا ہوا دل ہوتا ہے کہ وہ ماں باپ کی وہ جو آہ ہوتی ہے وہ بہت خطرناک ہوتی ہے. ہاں بظاہر تو اس کی طاقت اور جوانی ہوگی لیکن اس کو توڑ کے رکھ دے گی. اور وہ جو اور ماں باپ کا دل خوش کرنا اتنی بڑی چیز ہے میرے دوستوں، اللہ اکبر، اسی میں سب کچھ ہے. میرے مرشد کا واقعہ سناتا ہوں، وقت بھی ہو رہا ہے بس بات ختم. حضرت میرے شیخ نے اپنے شیخ کی 17 برس خدمت کی. حضرت آخر زمانے میں اپاہچ ہو گئے تھے، بستر پر پیشاب پخانہ کرتے تھے، مجبور تھے، معذور تھے، اور میرے مرشد حضرت کی زمینداری تھی، اور ٹہلانے کے لیے خدمت کے لیے 4 ملازم تھے میرے شیخ کے. تو ایسا آدمی کیا پیشاب پخانے اٹھائے گا، لیکن میرے شیخ فرماتے ہیں مجھے تکلیف ہوتی تھی، لیکن میں اپنے میرا شیخ میں کہتا تھا اللہ یہ تیرا مقبول بندہ ہے، بس میں اس کی خدمت میں لگا ہوں، پیشاب پخانے تک اٹھایا میرے مرشد نے. ایک دفعہ استنجا دھلا کر واپس آئے، فرماتے ہیں کہ میں نے اپنے شیخ کا چہرہ دیکھا، عجیب رنگ تھا. میں نے حضرت سے پوچھا کہ حضرت آپ مجھ سے خوش بھی ہیں کہ نہیں؟ تو حضرت پھلپوری رحمتہ اللہ فرمایا آنکھوں میں آنسو آ گئے اور فرمایا کہ میں تم سے بہت خوش ہوں. عرض کیا کہ حضرت آپ میرے لیے دعا فرما دیجیے کہ اللہ مجھے اللہ والا بنا دے، تعلق میں اللہ کی دولت مجھے مل جائے. حضرت پھلپوری نے فرمایا وہ تو تم کو مل چکی. اللہ والوں کی خدمت رائے گا نہیں جاتی. ماں باپ کی خدمت کرنے والا دنیا میں کبھی پریشان نہیں ہوگا، اس کو دنیا کی کوئی پریشانی نہیں ہوگی، یاد رکھنا. ماں باپ کے خدمت کرنے والا اس کو دنیا میں کبھی کوئی پریشانی نہیں ہوگی، انشاءاللہ رزق میں پریشانی نہیں ہوگی اس کو. اور اللہ والوں کی خدمت کرنے والا، واللہ زمین میں ایسا منظر نہیں دیکھا کہ جس نے کسی اخلاص کے ساتھ اللہ والوں کی خدمت کی ہو اور اللہ تعالیٰ نے اسے اپنی تعلق اور دولت کی نعمت سے نہ نوازا ہو، زمین نے یہ منظر نہیں دیکھا. میں حضرت دعا کی کہ حضرت آپ دعا فرما دیجیے اللہ مجھ سے دین کا کام لے لیں. میرے شیخ فرماتے ہیں حضرت نے 20 منٹ تک تقریباً دعا مانگی، آنکھوں سے آنسو جاری، الفاظ زبان پر کوئی الفاظ نہیں، حضرت روتے رہے اور دعا مانگتے رہے. کہ آج جو ہے چاند تارے میرے قدموں میں بچھے جاتے ہیں، یہ بزرگوں کی دعاؤں کا اثر لگتا ہے. آہ اللہ تعالیٰ نے وہ نعمت عطا فرمائی، اور سارے عالم میں حضرت کی کتابیں، حضرت کے مجازین، خلفاء، کیسٹوں کے ذریعے سارے عالم میں حضرت کا یہ درد پھیل رہا ہے. امت جانتی نہیں تھی کہ حسینوں سے نظر بھی بچانا ہے، نظر بچانا ہے. دیکھ رہے ہیں اچھے اچھے لوگ، اچھے اچھے دینداروں نے کہا کہ ہم تو اس کو گناہ ہی نہیں سمجھتے تھے کہ بھابھی سے پردہ بھی کرنا ہے، بھابھی کو چابی لگا رہے ہیں، سالی کو موٹر سائیکل پر بٹھا کے لے جا رہے ہیں. سالی نے پوچھا بھائی جان کیا بات ہے، بریکیں بار بار کیوں لگا رہے ہیں؟ اب پتہ نہیں سوراخ گوٹ کی سڑکیں ٹھیک نہیں.
हाइड्रोलिक ब्रेक इसीलिए तो लगवाइए कि झटके से ब्रेक लगे, देखती नहीं ऊपर नीचे है। आ मेरे दोस्तों, हम अपनी इबादत के अनवारात को इन हसीनों को देखकर बर्बाद करते हैं। दीनदारी तो बहुत है, लेकिन हमारी दीनदारी सब मस्जिद तक महदूद है, थोड़ी देर नमाज की। हमारी दीनदारी चिल्ले में गए सिर्फ वहां तक की है, हमारी दीनदारी हज उमरा गए सिर्फ वहां तक की है बस। और जब अल्लाह वालों की सोबत इख्तियार करता है तो वल्ला सारे आलम में जहां जाता है अल्लाह की मोहब्बत का झंडा अपनी जान के साथ लगा के रखता है। मजाल नहीं है कि कोई ना हो तो मैं गुनाह कर लूं, ये नेमत मिलती है। और हाँ, ऐसा नहीं है कि वो मासूम हो जाता है, कभी बिना बशीरत तो उससे भी गलती होगी, तो अल्लाह ताला उसको अपने औलिया की सोबत की बरकत से तौफीक तौबा भी अता फरमाते हैं। ये वो नेमत है जो अल्लाह वालों की सोबत से मिलती है। और तकवा वो इबादत, सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ये वो इबादत है। तकवा मुख्तकी आदमी सबसे बड़ा इबादत गुजारा है। तहज्जुद अवाबीन पढ़ने वाला, हज उमरा करने वाला नहीं बल्कि तकवा से रहने वाला सबसे बड़ा इबादत गुजारा है। और ये चीज अल्लाह वालों की सोबत से मिलेगी, यानी गोया अल्लाह वालों, अल्लाह की दोस्ती और विलायत कहां से मिलेगी? अल्लाह वालों की सोबत से। बस किसी अल्लाह वाले का दामन पकड़ ले, उनके गुलामों का दामन पकड़ ले, बस उनके साथ चिपक जाए, इंशाल्लाह बस एक दिन आएगा अल्लाह ताला अपने कर्म से हम सबको भी अल्लाह वाला बना देंगे। वाखरु दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। एक बात और कहता हूँ, देखो अल्लाह ताला का शुक्र है, अल्लाह ताला ने मुझे शेख की सोबत उठाने का चस्का अता फरमाया, लज्जत मजा अता फरमाया। तो आज तभी तो मजा पेश कर रहा हूँ कि भाई इसको उठाकर देखा जाए, क्योंकि मैं कोई ऐसे थोड़ी, अल्लाह ताला ने मुझे दुनिया बहुत दिखाई और लोगों को अंदाजा ही होता, लेकिन देखो मेरे दोस्तों जो लज्जत है, वल्लाह अगर दुनिया की लज्जत लेनी है किसी अल्लाह वाले का दामन पकड़ ले, फिर देखिए दुनिया में क्या मजा आता है। देखिए ना, इंसान को जब सेहत अच्छी होती है खाना भी अच्छा लगता है कि नहीं लगता, और सेहत खराब हो खाना भी अच्छा नहीं लगता। ऐसे ही जब इंसान गुनाह छोड़कर अल्लाह वाला बनता है, वल्लाह दुनिया का मजा भी अल्लाह ताला उसी को अता फरमाता है, ये दुनिया भी तो उनकी है, वो लज्जत उसी को देते। काफिर क्या जाने, बदमाशी बिलों में सुराख करना, फिल्में देख लेना, वर्ल्ड कप की क्रिकेट मैच देखना, ये कोई लज्जत की चीज हो तो सब लोग सुकून में होते। आह, अल्लाह वालों से बढ़कर कोई सुकून में नहीं है। अगर सुकून चाहिए, दुनिया की लज्जत चाहिए, दुनिया का मजा चाहिए, किसी अल्लाह वाले का दामन पकड़ ले, पहले उसके पास रहकर देखे मजा क्या मिलता है, फिर खुद अल्लाह वाला बनने की फिक्र पैदा होगी। वाखिरु दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। ए करीम मालिक, अपने कर्म से हमारी इस मजलिस को कबूल फरमा लीजिए, और मेरे शेख के सदके में हम सबको या अल्लाह मुत्तकी बना दीजिए, अल्लाह वाला बना दीजिए। या अल्लाह, मैं तो बहुत मोहताज हूँ, मेरे अखलाक बहुत गंदे हैं, आपसे दरख्वास्त है मुझ समेत हम सबके गंदे अखलाक को अच्छे अखलाक से तब्दील फरमा दीजिए। या अल्लाह, हम सबको अल्लाह वाला बना दीजिए, इबादत का शौक को शौक नसीब फरमा दीजिए, गुनाह को मुआफ फरमा दीजिए, गुनाह की आदत को अपनी फरमाबरदारी की आदत से तब्दील फरमा दीजिए। ऐ मालिक, हमारे मेरी हम सब की जानों पर रहम फरमा कर हम सबको अपनी दोस्ती और विलायत का आला मकाम अता फरमा। मेरे शेख को या अल्लाह 130 साल की उम्र, सेहत आफियत, खिदमत दीनिया शरफ कबूलियत के साथ अता फरमा, और या अल्लाह उनकी सोबत में हाजिरी की तौफीक अता फरमा कर हम सबको भी अल्लाह वाला बना दीजिए। और या अल्लाह, जिस अल्लाह वाले की सोबत में हमारी इस्लाह मुकद्दर हो या अल्लाह, और हमारे अपनी आपकी दोस्ती विलायत उनकी सोबत से मुकद्दर हो, उस अल्लाह वाले के पास हम सबको भेज दीजिए, और उनकी जिलो जान से खिदमत की तौफीक अता फरमा दीजिए। और या अल्लाह, हम सबको अल्लाह वाला, हमारे घर वाले, हमारे औलाद, हमारे रिश्तेदार, दोस्त अहबाब सबको अपनी मोहब्बत और अपना कुर्ब और ताल्लुक खास नसीब फरमा दीजिए, हमारे कामों को आसान फरमा। हमारे बहुत सारे दोस्तों ने दुआ की फरमाइश की है कि उनके घर वालों में कोई बीमार दोस्त अहबाब में अल्लाह सबको शिफा आजिल कामिल मुस्तमिर अता फरमा दीजिए, आफियत हम सबको नसीब फरमा दीजिए। और या अल्लाह, अपने कर्म से बगैर मांगे दोनों जहान की